नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। विद्यालय शिक्षा विधेयक गत वर्षको भदौ 27 गते संसदमा दर्ता भएको थियो। संसदमा दर्ता भएको डेढ़ वर्षपछि यो विधेयकमाथि संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफल हुने भएको छ। शिक्षा ऐन 2028 खारेज गरी शिक्षा कानूनलाई समयानुकूल बनाउन ल्याइएको यो विधेयकले गति लिन नसकेको सन्दर्भमा सम्बद्ध सबै सरोकारवालाबाट चिन्ता र चासो पनि व्यक्त भइरहेको छ। विधेयकमा 1758 संशोधन परेका छन्। सबै क्षेत्रको विकासको मूल आधार स्तम्भका रूपमा रहेको शिक्षा सम्बन्धी समयानुकूल कानून नहुँदा अहिले शिक्षा क्षेत्रमा विविध किसिमका समस्या पनि देखिँदै आएका छन्। विधेयकले शिक्षाको सार्वजनिक र निजी अवधारणा, अनिवार्य तथा निशुल्क शिक्षा, सिकाइका विधि, शिक्षकका हकहित लगायतका विषयलाई सम्बोधन गर्नेछ। आजको अन्तरसंवादमा हामी विद्यालय शिक्षा, नेपालको शिक्षा प्रणाली, समस्या र समाधानका उपायबारे केन्द्रित भएर प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापासँग कुराकानी गर्दैछौ। सभापतिज्यू, स्वागत छ कार्यक्रम अन्तरसंवादमा। सभापतिज्यू, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
संसदीय समितिमा विद्यालय शिक्षा विधेयकको दफावार छलफल शुरू भएको छ। विधेयकमा अहिले कुन कुन विषयमा छलफल चलिरहेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
यो समितिमा संसदीय छलफल दफावार छलफलको क्रम अस्तिबाट शुरू भयो। अब यसलाई अझै पनि परिमार्जित गरेर जानुपर्नेछ। जस्तै 1758 दफालाई एकीकृत गराउन गराएर अहिले 11 पुगिएका छ। 7 प्रदेशबाट आएका रिपोर्टहरूलाई 7 प्रतिवेदनलाई एउटा बनाउने काम तयारी भइरहेछ, कृष्णावधि सुरुबाट। र अब भोलिको बैठकमा उपसमिति पनि अब दुईटै समिति र उपसमितिको दुईटै सक्रियताबाट अगाडि बढ्ने कुरा छ। उपसमितिलाई केही जिम्मा दिएर भोलिबाट उपसमिति सक्रिय हुन्छ र त्यसपछि समितिबाट पनि हामीले बाहिरी ढुक्थे। अब दलीय सहमतिकादेखि लिएर अरू गर्न बाँकी छ, अब त्यो गर्नेतिर हामी लाग्छौँ। त्यसो भएको हुनाले अब सकेसम्म यो अन्तिमसम्म वैशाखको कतिसम्म संसद चल्छ त्यो अन्तिमसम्म पेश गर्दै सकिएन भने अषाढमा यो कानुन बन्छ। अब यो अस्ति यो 1 ढिलो पनि मन्त्रीजी बिराइनु हुँदाखेरि जाने 1 जति करिब 5 बसेको बैठक, फेरि 5 अहिले जाने फागुन 5 बसेको बैठक, चैत 5 बस्यो। यो ठ्याक्कै 1 हेम्बर भएपछि अलिकति अप्ठ्यारो भयो।
विधेयकमा धेरै संशोधनहरू परेका कुराहरू पनि बाहिर आएका छन्। झण्डै 1758 संशोधन परेको भनिएको छ। के कस्ता संशोधन परेका छन्, यस विषयमा जानकारी गराउन मिल्ला कि?
यसको कतिपय कुराहरू, शिक्षालाई कसरी अगाडि बढाउने भन्ने छ, कसैलाई के कुराहरू, शिक्षाहरूको सेवा सुविधाका कुराहरू छन्, कतिपय कुरा व्यवस्थापन समितिका कुरा छन्। अब यी विभिन्न तरिका छन्, तर शिक्षाको मोडल कस्तो बनाउने, अबको शिक्षा कस्तो हुने, अब सिर्जने सेवा सुविधा चाहिँ बढाउने मात्रै हो कि, तरिका के हो बढाउने, बढाउनलाई जाने किनैको तलब बढाउने हो कि नयाँ तरिकाले अगाडि बढ्ने हो भन्ने कुरा कहीँ देखिएको छैन। कतिपय कुरा अहिले 5-7 विषयमा हामीले समितिबाटै प्रश्नावली बनाएर त्यसलाई जाने छलफलमा सहभागी गराएका छौँ। त्यसो भएको हुनाले अब शिक्षकको हकित भन्ने कतिपय तलब बढाइदिएर शिक्षा ऐन जाने समृद्ध हुन्छ। त्यसो भएको हुनाले तलब बढाएर अथवा सबै कुरा त्यति मात्र सामान्य कुरा गरेर हेरफेर गरेर तपघट गरेर शिक्षा ऐन आउने, अबको शिक्षाको मोडल के हुने, अब शिक्षा आत्मनिर्भर शिक्षा हुनुपर्छ, अबको शिक्षा के मूलक हुनुपर्छ भन्ने कुरा कहीँनिर केही लेखेको छैन। त्यसैले अबको शिक्षाको मोडललाई चेन्ज गर्नुपर्नेछ, शिक्षकको मोडललाई चेन्ज गर्नुपर्नेछ, शिक्षकहरूलाई अझै सेवा सुविधाबाट निजामती भन्दा धेरै अगाडि चाहिँ बढाएर चाहिँ लिनुपर्नेछ। शिक्षक गुरु बनाउने, शिक्षाप्रतिको आकर्षण र शिक्षालाई गुरु स्थापना गर्ने शिक्षाको जाने त्यस गुरुले गुरुको जाने सम्मान प्राप्त गर्ने र चेलाले चेलाको सम्मान प्राप्त गर्ने विद्यार्थीले त्यस्तो किसिमको शिक्षाको आकर्षण वृद्धि गर्नुपर्नेछ। त्यसो भएको हुनाले त्यो गर्नुलाई तलब सेवा सुविधा बढाउनुपर्छ। त्यसलाई चाहिँ फ्यासिलिटेटर रूपले शिक्षक असल बन्यो भने विद्यार्थी असल बन्छन्। त्यसैले शिक्षक नै राम्रो बन्दिएन भने विद्यार्थी असल बन्न सक्दैनन्। त्यस कारणले पहिलो राज्य असल बन्न पर्यो। राज्यले चाहिँ दलीयकरणबाट चाहिँ शिक्षालाई राजनीतिकरणबाट मुक्त गर्नु पर्यो। राजनीति त राजनीति गर्ने छ छुट्टै छ नि। शिक्षकहरूलाई पढाउने व्यवस्था गराउनु पर्यो, विद्यार्थीले पढ्ने व्यवस्था गर्न पर्यो। यहाँ विद्यार्थीले तालाबन्दी गर्ने, शिक्षकहरूले तालाबन्दी गर्ने, देशको अराजकता सृजना गर्ने, यस्तो सरकार मुखदर्शक भएर बस्ने यो विधिले शिक्षा क्षेत्रलाई लथालिङ्ग भत्तालिङ्ग पारेको छ। यसलाई सुधार गर्नका लागि यसका सबै अवयवहरूलाई झिक्न पर्छ र चोर शासन र मर्यादित भएको शिक्षालाई अगाडि बढाउनु पर्छ। त्यसैले शिक्षक साथीहरूलाई अब जस्तै आन्दोलन पनि गर्नुभएको छ, आन्दोलनको लागि अलिअलि सपोर्ट हामीलाई भएको छ। तर पनि सपोर्टले मात्रै होइन, तपाईँको त्यो आन्दोलन गरेर मात्रै हुँदैन। त्यसैले तपाईँहरूलाई आन्दोलनको गर्नको कारण शिक्षासँग तपाईँहरूको हक अधिकारका विषयमा समिति त्यसमा उद्धत छ कि छैन, समिति त्यो तपाईँहरूको सारा समितिले जाने अहिले त उहाँहरूले माग थोरै माग्नु भएको छ, हामीले धेरै दिने हो यहाँ। त्यस कारणले अहिले जे आजै जे सजिलो छैन सर, सरहरूलाई सबैलाई म आम नेपालीलाई के भन्न चाहन्छु भन्दा 1758 दफाबाट अहिले एक महिना लागेर जम्मा 1100 ल्याइयो, 600 घटाइहाल्छ। अब त्यो 7 प्रदेशबाटै पनि सुझाव आएका छन् सबै थरी थरीका, भने तिनलाई कम्पाइल गर्न पर्नेछ। त्यो कम्पाइल गरेर अझ पनि हामी कम्पाइल गर्दैछौँ। अब जाने
यही विषयमा अन्य केही सुझावहरू पनि आएका छन् यही विषयमा, जस्तो अब विद्यालय विद्यालय शिक्षा विधेयकमाथि अब के पनि भनिएको छ भने संघीय शिक्षा विधेयक ल्याइनु पर्थ्यो। विद्यालय शिक्षा विधेयक त प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रभित्र थियो, अब केन्द्रीय विश्वविद्यालय संघले हेर्ने हो, केन्द्रीय निकाय संघले हेर्ने हो। यसरी विद्यालय शिक्षा विधेयक ल्याउन भन्दा संघीय शिक्षा विधेयक ल्याइदिएको भए सहज हुन्थ्यो भनेर विभिन्न तह र तबका पनि प्रश्न उठिरहेको छ। हुन पनि एक हिसाबले हेर्ने हो भने नेपालको शिक्षा प्रणालीमा अहिले विभिन्न किसिमका समस्या पनि देखा परिरहेका छन्। देश संघीयतामा गइसकेपछि संघीय शिक्षा नीति कस्तो हुने भनेर त्यो कुरा बोलिएको छैन, जस्तो कि उच्च शिक्षाको हकमा पनि बोलिएको छैन। अहिले विद्यालय शिक्षा केन्द्रित भएर मात्र विधेयक अगाडि बढेको छ, यो गुनासोलाई अथवा यी प्रश्न यी सवालहरूलाई कसरी हेर्न सकिन्छ? यहाँ त शिक्षा समितिको सभापति पनि हुनुहुन्छ।
यो बेकार गफाडी कुरा हो नि, गफाडी कुरा हो। त्यसो भए तलको शिक्षा तथा लिन पार्ने नि, अनि सङ्घीय शिक्षा मात्रै ल्याएन भनेर भन्ने कुरा यी बेकारका ड्राफ्ट दिने कुरा हो। तल बनाएको खै त अहिलेसम्म कानुन शिक्षालाई सुधार गर्छौँ भनेर तलबाट बनाउने अधिकार छ भने किन नबनाएको थिए? त्यस कारणले बनाउने अधिकार तल छैन, कानुन बनाउने अधिकार तल छैन, कार्यान्वयन गर्ने अधिकार हो। कानुन बनाएर माथिको कानुन संविधानलाई नबाल्ने गरी कानुन बनाउने अधिकार मात्र छ। त्यस कारणले सबैले कानुन बनाउने पाउँदैन भन्दाखेरि त्यहाँ 753 कानुन बनाउने, एउटै कानुनले 753 बवान गर्ने हो, त्यो अधिकार क्षेत्रमा चल जाने पुरानो कुराहरू हो। कानुन बनाउने अधिकार प्रदेश शिक्षाको अधिकारै दिएको छैन संविधानमा। संविधान बनाउँदाबाट लोकप्रिय बना लोकप्रिय लिन खोजियो, आज त्यो लोकप्रियताले बर्बादको दिशातिर पुर्याएको छ। अहिले पनि हेर्नुभयो भने संविधानमा हामीले धेरै कतिपय सीमा नागेर जाने जानुपर्ने सीमा नाग्न नहुने राष्ट्रिय केन्द्र बनाइदिनु संविधान बनाइयो, संविधानले अधिकार पनि हस्तक्षेप गरिरहेको छ। अध्यक्ष संविधानले अध्यक्ष गर्नुहुन्छ बढी बढी भएको छ जो देशले कार्यान्वयन नै गर्न सक्दैन. त्यसैले एउटा प्रोफाइल तयार गरेर गरिबीको रेखा पनि रहेका नागरिकहरूको जीवन स्तर माथि उठाउनु पर्ने, पिडिएम साहेबलाई के गर्नुपर्ने, यस्ता किसिमका जाने बनाउनु पर्ने, यहाँ पहुँचेर चढ्ने वृद्ध भत्ता खाने जाने देशका नागरिक भयौँ हामी. त्यसैले यसलाई प्रोफाइलबाट जाने त्यो हिसाबले अगाडि बढाउनु पर्ने रहेछ. त्यस बेला कमजोरी भयो, अहिले पनि त्यसलाई सकेसम्म सुधार गरेर जाउँ न भनेर जाने आम रूपका नाममा हाल्दाखेरि जाने वास्तविक पाउने गरिबहरूले सेवा सुविधा राज्यको तर्फबाट पाउनुपर्ने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन्. त्यसो भए उनीहरूले अहिले उच्च शिक्षा उहाँहरूले भन्नै परेन नि, उच्च शिक्षाको छलफलमा छ, आइहाल्छ. त्यसैले उच्च शिक्षालाई पनि सुधार गर्नै पर्ने छ. पहिला तल चक सुधार गरौँ, त्यसपछि उच्च शिक्षामा सुधार गर्ने कुरामा हामी तत्परै छौँ.
शिक्षा जस्तो संवेदनशील र महत्वपूर्ण विषयको कानून निर्माणमा व्यापक ढिलाइ भएको छ भनेर विभिन्न सरकारवालाहरूले गुनासो पनि गरिरहनु भएको छ. अब मैले यहाँलाई सोध्दै पनि छु, जस्तो 52
कति भारी छ, कति बोक्न पर्ने छ. मैले त अहिले एक वर्ष बढी करिब चाहिँ अहिले म सभापति भएको एक वर्ष भयो, यो प्रक्रिया भएको छैन. त्यसरी भदौ भनेपछि अब चौ मुक्सिरबाट हामीले सुरु भएको, अब एक वर्ष त्यो भयो, त्यहाँदेखि चार महिना, एक वर्ष 12, 15, 16 महिना भयो भनेपछि ढिलाइ भयो भनेर जाने सारा कुरा त्यही भयो. त्यो कसैलाई केही सेवा सुविधा प्राप्त हुनेछ भने भरमा हामीलाई छिटो ल्याइदेऊ भनेर हुँदैन नि. यो लेन्दी छ प्रक्रिया, अनि अब समिति बैठक बस्न पर्यो, मन्त्री नभए समितिको बैठक बस्दैन. अनि मान्यहरूका पनि अरू पनि काम छन्, मान्यहरू पनि सबैजना उपस्थित हुँदैनन्. अनि यी सबै कुरा मिलान गरेर अगाडिबाट छिटो ल्याइदेऊ छिटो ल्याइदेऊ भनेर के जाने भात खानलाई त चामल ल्याउनलाई त 6 महिना लाग्छ, त्यो पैसाले किनेर जस्तो हो र खेती लगाउनु पर्ने चाहिँ चट्ट खल्तीबाट पैसा जाने चामल किनेर ल्याएर घर पकाए जस्तो हो र. यो त असाढा खेती रोप्नु पर्ने छ, वैशाखा बिउ राख्नु पर्यो, असाढा खेत रोप्नु पर्यो, भदवा खेत पोड्नु पर्यो, अनि तब जाने मुक्सिरा खेत पाक्छ, तब धान कुट्नु पर्यो, त्यसलाई पनि सुकाउनु पर्यो, पकाउनु पर्यो, त्यो ल्याएर बनाएको चामलको भात कसरी मिठो हुन्छ. त्यस कारणले अहिले जाने फटाफट जाने जस्तो छ उस्तै ल्याऊ भनेपछि रबरको चामल ल्याएर भात खाने.
52 वर्षपछि शिक्षा ऐन फेरिँदैछ. अब हाम्रो शिक्षा व्यवहारसँग सिपसँग जोडिएन भनेर विभिन्न किसिमका गुनासाहरू पनि अहिले आइरहेका छन्. अब विद्यालय शिक्षा विधेयकको विभिन्न चरणमा छलफल भइरहँदाखेरि शिक्षालाई व्यवहार र सिपसँग कसरी जोड्ने भन्ने विषयमा चाहिँ समिति कसरी अगाडि बढ्दैछ, या त भनौं यी विषयहरूलाई कानूनले कसरी सम्बोधन गर्दैछ, समयानुकूलको शिक्षाको कानून बनाउन पनि आवश्यक पर्छ होला, त्यही अनुसारको नीति पनि हामीले अवलम्बन गर्नुपर्छ होला, यस विषयलाई कसरी सम्बोधन गर्नुपर्छ.
अब समय अनुकूलकै शिक्षा बनाउने भनेर यो कुरा लागिरहेको छ. त्यसैले तपाईँले संविधान सभाको सुझाव लिनका लागि तपाईँ जाने एकपटक जनतासँग गएको, कुन कानुन लिएन, कुन कानुन बनाउन जाने जनताको जाने अभिमत बुझ्ने गरेका छ. त्यसैले यो जाने शिक्षा ऐनमा जनताको अभिमत सहित र जाने त्यहाँको जाने सरकार वालाहरूको अभिमत, विद्यार्थीको अभिमत, शिक्षकको अभिमत, अनि अभिभावकको अभिमत, नागरिक समाजको अभिमत लिएर यी सबै सुझावहरू ल्याएर अब जाने यसलाई साँच्चैकै मिनी संविधान बनाए जस्तै, यो त मिनी संविधान जस्तो बनाएर यसलाई समृद्ध बनाउनका लागि जाने भनिएको छ. त्यसो भएको हुनाले प्रत्येक शिक्षकहरूलाई अब शिक्षकमा कसरी आकर्षण दिने, चट्ट पारेर जाने एउटा व्यक्तिगत नाउँमा शिक्षा सेवा के अरे शिक्षक के भन्थ्यो नि पहिला एउटा बनाएको शिक्षा समिति शिक्षा सेवा आयोग भनेर जाने तलै बनाउँथ्यो के अरे शिक्षा सेवा के भनेर, होइन ती कसैको पार्टीका जाने मास्टरलाई केही पार्टीका नेतालाई बनाउँथे कि शिक्षा. अहिले त पछि यो त 62-63 पछि त शिक्षा सेवा आयोगको कुरा आएको हो, जाने 54-55 पछि शिक्षा सेवा आयोग जस्तो सुकै भए पनि त्यसले तल बनाएर कै पार्टीको जाने शिक्षा मन्त्रालय छ, कै पार्टीको सरकार छ, व्यक्तिलाई छानेर शिक्षा सेवा शिक्षा आयोग बनाउने अनि शिक्षकविद शिक्षकहरूको जाने परीक्षा लिएर बनाएका शिक्षकहरू छन्. साँच्चै जाने कसरी हुन्छ के हुन्छ राजनीतिक रूपले कतिपय कुराहरू त्यस बेलाको कानुन त कानुनले त भनिया छ तर पनि शिक्षालाई त्यो किसिमको तरिकाले बनाइएन. शिक्षा सेवा आयोग स्वतन्त्र आयोगबाट बनाइएन. त्यसका आयोगहरू कसरी बनाउने भन्ने कुरा गरिएन. आफ्ना आफ्ना मान्छे भर्ना गरिएका छन्, विषयगत टिचर कहीँ छैनन्. त्यसैले अब यो शिक्षालाई जानका लागि त्यस्तो शिक्षक चाहियो, गुणस्तर शिक्षकको खोजी गर्न पर्यो, अनि विषयगत शिक्षकको गुण जाने खोजी गर्न पर्यो. चट्टै एउटै विद्यालयमा जाने एउटै विषयगत धारणा शिक्षक छन् उहाँहरू विषय छैन भने यस्ता किसिमका गैर जिम्मेवारी तरिकाले चलाइएको शिक्षाले देशलाई सुधार गर्न सक्छ. अब देशलाई वास्तवमा यो शिक्षाका कारणले नै देश लतालिङ्ग हुँदैछ.
हुन्छ, यस विषयमा म पुनः आउनेछु.
देशको शिक्षा सुधार हुँदैन, त्यो देश सुधारान्मुख हुँदैन. देशको शिक्षा लतालिङ्ग हुन्छ, त्यो देश लतालिङ्ग हुन सुरु गर्छ. त्यस कारणले अब यसलाई शिक्षालाई नसुधारी सुक्खै भएको छैन. सरकारले आइया गरेर पनि सुख छैन. हामीले त्यो किसिमको वातावरणको शिक्षकको मर्यादा कसरी गर्ने, शिक्षकहरूलाई कुन तरिकाले अगाडि बढ्ने, सक्रिय प्रणालीले गर्ने, त्यहाँ दलीयकरण गर्न नपाउने, स्वतन्त्र रूपले विद्यार्थी पढाउने काम पढाउनको लागि जानु पर्यो, राजनीति गर्न पर्यो, पढ्नलाई राजनीति गर्न पर्यो, अनि यहाँ जाने आफ्नो सेवा सुविधाका लागि पढाउने पढ्ने राजनीति गर्ने, अनि आफूले जाने अर्का कसै नेताको आडमा पढाए पनि हुने नपढाए पनि हुने, त्यस्तो किसिमको लथालिङ्ग शिक्षालाई अब सुधार गर्नुपर्नेछ. त्यो सुधार गर्नलाई 53 वर्षपछि संशोधन एकीकरण गर्न आएको विधेयक आज ल्याए भोलि ल्याए पर्सि ल्याए भन्नुहुन्छ. यसलाई त धेरै कुरा सुधार गरेर अगाडि बढ्नुपर्छ. यसका कहाँ बिग्रिरहेका छन्, के भएको छ, ती सबै हेर्न पर्नेछ. त्यसैले म जस्तो सामान्य जाने 10 क्लास पढ्या मान्छेले यो शिक्षालाई यो बाटोमा लिँदैछु. अनि तपाईँहरू विद्वान साथीहरूलाई जाने छिट्टै जाने आफू छिटो पास भएको भए केही गर्न पाइ सकिन्थ्यो कि भन्ने कुराको धारणा बनाएर शिक्षा ऐन बनाउने हो र.
हुन्छ, यस विषयमा हामी पुनः छलफल गर्नेछौँ.
वर्षभित्र नेपाललाई नैतिक रूपले अनुशासित रूपले त्यो शिक्षाले जाने सही बाटो सिकाउने शिक्षा बनाउने.
हामी कुराकानीकै क्रममा रहेका छौं. आजको अन्तरसंवादमा हामीले विद्यालय शिक्षा, नेपालको शिक्षा प्रणाली, समस्या र समाधानका उपायबारे केन्द्रित भएर प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापासँग कुराकानी गरिरहेका छौं. हुन्छ सभापतिज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ. अहिले अब शिक्षा क्षेत्रमा विविध समस्याहरू देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बेला बेलामा भनिरहनु भएको छ कि शिक्षक बनेर पढ्ने विद्यार्थी भेटिएको छैन, शिक्षालाई व्यवस्थित गर्नु पर्यो, गुणस्तरीय बनाउनु पर्यो भनेर निरन्तर जोड़ पनि दिइरहनु भएको छ. अब समावेशिता भन्दै अहिले स्थानीय तहले अन्य भाषामा पनि विषयहरू राखिरहेका छन्, पढ़ाइरहेका छन्, जस्तो काठमाडौँ उपत्यका भित्रका काठमाडौँ ललितपुरले अब नेवारी भाषाको विषय पढ़ाउँदाखेरि काठमाडौँ यति विविधता भएको ठाउँ हो कि जहाँ तामाङ, मगर, अरू धेरै समुदायका विद्यार्थीहरू पनि एउटै विद्यालयमा पढ्ने गर्छन्, यसले गर्दा मातृ पृष्ठभूमि नभएका विद्यार्थीलाई समस्या पनि पारेको छ. अघि यहाँले भने जस्तै अन्तर तह समन्वय हुन जरूरी छ. संघले कानून बनाइसकेपछि त्यसको पालना स्थानीय तह र प्रदेशले सोही अनुरूप गर्नुपर्छ भन्ने कुरालाई पनि यहाँले राखिसक्नु भएको छ. अब शिक्षालाई थप व्यवस्थित गर्दै शिक्षक पेसालाई आकर्षण योग्य बनाउँदै शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्नको लागि खास खास काम के गर्नु पर्ला?
खास खास काम गर्नुपर्ने पहिला कुरा विद्यालयमा दलीयकरण बन्द गर्न पर्यो. कुनै दलको जाने अनुमान भएर त्यहाँ जान पाइएन विद्यालयलाई. म मास्टर हुँ र जाने म यी विद्यार्थीहरूको निमित्त नै मैले यिनीहरूबाट उठेको सेवा शुल्क खाएको छु, यसप्रति म उत्तरदायी हुन्छु भन्ने वातावरणको शिक्षक बन्न पर्यो. दलीयकरणबाट मुक्त हुनु पर्यो. राजनीति गर्ने कुरा राजनीतिक बन्देज गर्नुपर्छ भन्ने कुरा एउटा राजनीतिक जाने अधिकारको कुरालाई जाने हामीले नगर्नुहोस् भनेनौँ. दलीयकरण गरेर राजनीति गर्ने कुरा यो बन्द गर्नु पर्यो. यो त्यहाँ गएर तेरो पार्टी या पार्टी यस्ता पार्टी भन्ने होइन. त्यो दलीयकरणबाट मुक्त गर्नु पर्यो. दोस्रो कुरा, विद्यालय जस्तै भूगोलमा भौगोलिक रूपमा जाने हामीले विद्यालय अहिलेको शिक्षाको अवस्था कस्तो छ भन्दाखेरि अबको 5 वर्षपछि के हुने,
अहिलेको अबको पाँच वर्षपछि एउटा विद्यालयको यो संख्या हेर्ने हो भने त्यो संख्याका आधारमा एउटा विद्यालयलाई दुईजना चारजना पाँचजना पहाडमा बढीमा एउटा विद्यालयलाई वार्षिक रूपले दस पन्ध्रजना भन्दा विद्यार्थी बढी पर्नेवाला छैन। जो हामीले बढी लोकप्रियका साथ जाने बढी जाने घर घरमा विद्यालय दिएका छौँ त्यो जाने कसरी कानुनी रूपले मर्चिङ गर्न सकिन्छ दिए मान्छेलाई लिएको मान्छे सुविधा भोगेको मान्छेलाई त्यत्तिकै जाने हटाउन गयो भने उसले ढुङ्गामुना गर्छ। त्यो कानुनी व्यवस्था गरेर पठाउनुपर्छ राज्यलाई दिए भार त्यसबाट घट्छ। तेस्रो कुरा विद्यार्थीहरूलाई नैतिक शिक्षादेखि लिएर अब सिपमूलक शिक्षामा जस्तै पाँच क्लासबाट अब सिपमूलक शिक्षामा विद्यार्थी गयो भने आठ क्लास पढ्छ दस क्लास पढ्छ त्यही ब्रेक हुने पनि विद्यार्थीहरू हुन्छन्। ती विद्यार्थीहरूले आफूले जानेको शिक्षालाई लिएर जाने अगाडि बढेर जाने उसले जानेर पनि आफूले केही गरिखाने वातावरण सिर्जना गर्ने शिक्षा हुनुपर्छ। बाह्र क्लास दस क्लास पास गर्छ बाह्र क्लास पास गर्छ त्यहाँबाट छुट्छ तर उच्च शिक्षामा जाने विद्यार्थी भने आज चालिस पचास पर्सेन्टभन्दा बढी जाँदैनन्। तिनले तल जो रहेको जो छ पचास पर्सेन्ट साठी पर्सेन्ट विद्यार्थी तल रहेको त्यसले काम के हो त भन्दा केही जान्दैन जागिरी पाउँदैन खाडीमा जान्छ।
विधेयक अहिले छलफलकै क्रममा छ मैले यहाँलाई अर्को प्रश्न पनि गरेँ
माटा आदल्नुहुन्न भन्ने छ। हाम्रो शिक्षाको अवस्था जागिरेमुखी शिक्षा छ हाम्रो शिक्षाको अवस्था सेवामूलक छैन त्यस कारणले हाम्रो शिक्षाको अवस्था के छ भन्दा अब मैले पढे लेखे मान्छेले त्यस जाने भैँसीलाई भैँसीको गोबर फाल्नुहुन्न माटामा हात हाल्नुहुन्न भन्ने त्यस कारणले त्यो शिक्षालाई सिकाउनु पर्ने नागरिकहरूलाई त्यो दक्षता निर्माण गर्नुपर्ने छ। त्यस कारणले त्यस्तो शिक्षालाई सुधार गर्नका लागि त्यस्तो दक्षता दक्ष जनशक्ति चाहिनेछ सबै कुराको व्यवस्थापन गरेर जानुपर्नेछ। विगत तिस वर्षसम्म पढाएका यी अस्थायी टिचरहरूलाई यो राज्यको दुर्दशाले गर्दा अहिलेसम्म दरबन्दीलाई एकदम व्यापक रूपले अगाडि जाने खाई दरबन्दी पक्ष भन्न जाने तीजना काम चलाउ गराएर राज्यलाई पैसा राज्यमा राज्यलाई जाने उत्पादनमा नलाउने राज्यलाई खर्चमा मात्रै लाउने खर्च दिन नसकेपछि खुम्चिएर बस्ने यो राज्यको नीति छ। त्यस कारणले अबको शिक्षालाई त्यो हिसाबले अगाडि बढाउनु पर्छ र शिक्षकहरूलाई मैले त भनेको छु शिक्षक
साथीहरूलाई
सुन्नु न मेरा कुरा सुन्नुहोस् अब अहिले यहाँ अहिले शिक्षक साथीहरूले भन्दै हुनुहुन्थे हामीलाई माग यो गर्नु पर्यो कर्मचारी सरह गर्न पर्यो या के हो कर्मचारी सरह गर्ने कर्मचारी सरह गर्ने होइन कि कर्मचारी भन्दा बिस तिस पर्सेन्ट माथि गर्ने तपाईँहरू त्यो किसिमले बात तयार गर्नुहोस् तयार हुनुहोस्। अब शिक्षकहरूलाई खर्दार गएर जाने एसएलसी पास गरेको खर्दार हुन्छ भने खर्दार भन्दा त्यो तह माथि बनाउने हो शिक्षकलाई मर्यादा क्रम पनि सेवा सुविधा पनि भने तपाईँहरूको गरेका यति माग माग्नु भएको छ धेरै माग दिन हामी तयार छौँ अनि आन्दोलन किन गर्ने हो त्यो माग आउन दिनबाट कसैले वञ्चित गर्यो भने त्यस बेला के गर्नुपर्छ सल्लाह गरौँला हामी आन्दोलन गर्छौँ हामी अगुवाई गर्छौँ भनेपछि शिक्षक साथीहरू पनि करिब करिब जाने सहमत भए जस्तै छ। तर अहिले पार्टीहरूलाई अलिअलि भत्काउनु गाह्रै छ पार्टीहरू झन् आएर मलाई के हो यो भन्दैछन् मैले त्यो भावनाले शिक्षाहरू शिक्षकहरू अब शिक्षकको गुणस्तर कस्तो बन्ने शिक्षक कस्तो निर्माण गर्ने शिक्षकलाई अब त्यहाँ पढे लेखेका विद्वान साथीहरू शिक्षामा आकर्षण कसरी बढाउने भन्ने कुरा हाम्रो छ। शिक्षक जबसम्म असल नागरिक शिक्षक बन्न शिक्षक बनाउँदैनौँ अनुशासित नागरिक शिक्षक बनाउँदैनौँ जाने विषयगत शिक्षक बनाउँदैनौँ सिपमूलक शिक्षक बनाउँदैनौँ त्यस कारणले देशका नागरिकहरूले आत्मनिर्भर शिक्षा प्राप्त गर्दैनन् सिपमूलक शिक्षा प्राप्त गर्दैनन्। त्यसो भएको हुनाले त्यो गर्नका लागि हामी समितिमा एकदम उद्धत भएर लागेका छौँ हामी लागेर यो मलाई लाग्छ यो अब मैले वचन दिएको थिएँ यो हिउँदे अधिवेशनमा जसरी पनि पेस गर्छु भनेको थिएँ अब यो एक महिनाले गर्दाखेरि यो मन्त्रीजीको बिरामीको कारणले एक महिना अगाडि बढेको छ तर पनि अझै हामी प्रयास गरिरहेछौँ। अब राता दिन मैले बाह्र बजे राति पनि यो संविधान बनाए जस्तै यो विधेयकको विषयमा मैले हिजो सचेतकर्षमा कुरा गरेँ तपाईँहरूको सांसदहरूलाई
हुन्छ सभापतिजी, हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको व्यस्त र महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि, मेरो जाने विचारहरू जाने जनताका बिचमा र जाने विद्यार्थीहरूको बिचमा आम नागरिकहरूलाई अबको नेपालको शिक्षाको मोडेल कस्तो हुने भन्ने वातावरण कसरी जान सक्छ भन्ने कुरा रेडियो नेपालको जाने सबै युनिटलाई अथवा जाने तपाईँहरूको अहिलेको त्यो टिमलाई धन्यवाद दिँदै मेरो
हुन्छ हुन्छ। आजको अन्तर संवादमा हामीले विद्यालय शिक्षा, नेपालको शिक्षा प्रणाली, समस्या र समाधानका उपायबारे केन्द्रित भएर प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।